मैं एक सवाल आपसे करना चाहूंगी कि वही पेशवा और रहनुमा जिनकी दुनिया में पैरवी की गई थी अपने पैरोकारों से बेताल्लुकी जाहिर करेंगे लेकिन सजा पाके रहेंगे और उनके सारे रिश्तेदारियां ताल्लुकात का सिलसिला खत्म हो जाएगा और वो लोग जो दुनिया में उनकी पैरवी करते थे वो कहेंगे काश हमको फिर एक बार मौका दिया जाता तो जिस तरह आज ये हमसे बेजारी जाहिर कर रहे हैं हम इनसे बेजार होकर दिखा देते। यो अल्लाह उन लोगों के वो अमाल जो ये दुनिया में कर रहे हैं उनके सामने इस तरह लाएगा कि हसरतों के साथ हाथ मलते रहेंगे मगर आग से निकलने की कोई राह न पाएंगे। कयामत के दिन लीडर्स अपने फॉलोअर्स से इजहार बेजारी करेंगे या उनको बेजारी दिखाएंगे, उनसे बड़े जुम्मा होंगे, उनकी कोई रिस्पॉन्सिबिलिटी नहीं लेंगे। क्यों? इससे क्या पता चलता है? इससे हमें सबक क्या मिलता है? इससे सबक ये मिलता है कि दुनिया में किसी भी इंसान की बात मानने, उसके पीछे चलने, उसको फॉलो करने से पहले कान, आंखें, दिल, दिमाग खोल कर देखना चाहिए कि वो हमें किस तरफ ले जा रहा है, हमारे अंदर किस चीज का शौक पैदा कर रहा है, हमें किस चीज से रोक रहा है, हमें क्या दिलाने के वादे करता है, हमें किस चीज से बचा रहा है, किस चीज में डाल रहा है, किधर ले जाना चाहता है। दुनिया में आप जब भी किसी की पैरवी करें, किसी के पीछे चलें, किसी को फॉलो करें तो अच्छी तरह अपनी अकल से काम लें कि ये जा कहां रहा है। मतलब आप सड़क पर चल रहे हैं, क्या हर चलने वाले के पीछे चल पड़ेंगे आप? मतलब आप पैदल जा रहे हैं और कोई शख्स आपके आगे आगे जा रहा है, आप उसके पीछे शुरू कर दें, इससे क्या होगा फायदा, इससे क्या हासिल होगा? जब आपको पता ही नहीं कि वो जाने वाला खुद किधर को जा रहा है तो उसके पीछे चलकर आप भी मालूम नहीं कहां जा पहुंचे। अकलमंद इंसान हर एक के पीछे नहीं चल पड़ता। मतलब आप गाड़ी चला रहे हैं तो जो भी आपके आगे मसलन एक गाड़ी आपको बहुत पसंद आ गई, बहुत खूबसूरत गाड़ी, उसका रंग बहुत अच्छा, आप कहते हैं मुझे गाड़ी बहुत अच्छी लगी, चलो इसके पीछे चलते हैं, आप अपनी गाड़ी को उसके पीछे 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 ले जाए, नतीजा क्या निकलेगा? हो सकता है वो आपके घर के बिल्कुल ऑपोजिट डायरेक्शन में जा रही है, आपका कितना वक्त जाया होगा, कितना सरमाया जाया होगा, कितनी मेहनत जाया होगी बेसोचे समझे किसी को फॉलो करने पर, सिर्फ इस शौक में कि वो गाड़ी देखने में बड़ी खूबसूरत लग रही। तो हर खूबसूरत नारे और हर खूबसूरत स्लोगन और हर खूबसूरत पर्सनालिटी के पीछे चल पड़ना चाहिए, ये तो अकलमंदी की बात है, नहीं है ना? तो जो लोग आंखें बंद करके दुनिया में दूसरों के पीछे चल रहे हैं और हर एक को अपना खैरखास समझ लेते हैं और ये नहीं देखते कि वो हमें ले जा कहाँ रहा है, पहुंचाएगा कहाँ, ऐसे लोग दुनिया में ही होश में आ जाए। आमतौर पर लीडर्स किस किस चीज के नारे लगाते हैं, किस चीज का लालच दिलाते हैं, उनके मकासद क्या होते हैं, वो आपका कितना भला चाहते हैं, आपको क्या फायदा पहुंचाते हैं, या वो अपने मकासद पूरे कर रहे होते हैं। तो किसी के भी पीछे लगने से पहले ये जरूर देख लें कि ये हमें ले जा कहां रहा है, इसकी बातों और इसकी तालीमात और इसके स्लोगन से हम पहुंचेंगे कहां, तो वहां हमारा हाल क्या होगा, हमारी मदद कौन करेगा, चाहे दुनियावी एतबार से किसी के पीछे चले या दीन के एतबार से। चले दुनिया में तो कोई आपको किसी भी खड्डे में गिराया तो हो सकता है दो चार और मिलकर वहां से निकाल लें, एक ने गिराया तो दूसरे ने आके उठा लिया, ये नहीं पता कि दूसरा भी उठा के मालूम नहीं कहीं और गिरा है, वो तो यही रहा ना हमारे साथ। لیکن دین کے معاملے میں خاص طور پر ہمیں بہت ہوش میں آنے کی ضرورت ہے. کسی کا بھی جب دین کے معاملے میں کوئی سبق سنے، لیکچر سنے، تقریر سنے، درس سنے، واعظ سنے، واٹ ایور، خوبصورت سے خوبصورت سرمن سنے، اس میں ایک چیز تلاش کیا کریں کہ اس ساری بات کا نتیجہ کیا ہے، یہ ہمیں کیا سکھانا چاہتا ہے، کیا وہ میں کیوں نہ ہوں. مجھے بھی کریٹیکلی دیکھا کریں کہ کیا سکھانا چاہتی ہیں، کدھر میں جانا چاہتی ہیں، کیا چیز ہمارے اندر ڈالنا چاہتی ہیں، کیا مقصد ہے ان کا، کیا غرض ہے کہ جو لکھا رہی ہیں ہم لکھے جا رہے ہیں، جو بول رہے ہیں ہم نقل کیے جا رہے ہیں، یہ کوئی بات ہے؟ سوچ سمجھ کے لکھا کریں، آنکھیں اور کان کھول کے اس کو اینالائز کیا کریں. تو کوئی بھی ہو، تو جو بھی کوئی ریلیجس لیڈر ہو یا ریلیجس ٹیچر ہو، اس میں ایک بات ضرور تلاش کیا کریں کہ وہ آپ کو اللہ کی محبت دے رہا ہے یا دنیا کی محبت دے رہا ہے، وہ آپ کو کنفیوژن کی طرف لے جا رہا ہے یا کلیئرٹی آف تھاٹ کی طرف لے جا رہا ہے، وہ آپ کو شک میں مبتلا کر رہا ہے یا یقین کی طرف لے جا رہا ہے. کیونکہ صحیح عالم کی پہچان یہی ہے کہ وہ لوگوں کے دل سے دنیا کی محبت نکال کر اللہ کی محبت دے، ان کو شک سے نکال کر یقین کی طرف لے جائے، ان کی سوچ کو حقیر چیزوں سے اٹھا کر بلند چیزوں کی طرف لے جائے. اور جہاں آپ کو یہ نہ ملے اور اس کے برعکس یہ ملے کہ اللہ کی محبت کی بجائے کسی انسان کی محبت پیدا کرنے کی کوشش کی جا رہی ہو، کسی خاص نظریے کی طرف بلایا جا رہا ہو، کسی خاص شخصیت کی طرف بلایا جا رہا ہو، کسی خاص بزرگ کی طرف بلایا جا رہا ہو، کسی خاص جماعت کی طرف بلایا جا رہا ہو، کسی خاص گروہ کی طرف بلایا جا رہا ہو، تو وہاں ذرا سا رک کے سوچئے کہ دین کا اصل مقصد کیا ہے، دین اصل میں کیا ہے، کسی انسان کا وفادار بننا، یہ کسی گروہ کی وفاداری، ورنہ قیامت کے دن کیا ہوگا، کوئی کسی کے کام نہ آئے گا، کوئی کسی کو نہیں پوچھے گا، الٹا وہ لوگ بیزار ہو جائیں گے، ہم نے کب کہا تھا ہماری بات مانو، ہم نے کب کہا تھا ہماری کہی ہوئی لکھو، ہمارے پیچھے چلو. اور کیونکہ وہ اللہ کی طرف نہیں، اللہ سے دور لے گئے ہوں گے وہ لیڈر، لہذا جو بھی آپ کو اللہ تعالیٰ سے قریب کرنے کی وجہ دور لے جا رہا ہو، تو سمجھے کہ یہ ہمارا خیرخواہ نہیں، ہمارا دشمن ہے. اب وہاں کیا ہوگا، عذاب سامنے آ جائے گا. اس وقت فالوورز بچارے بہت پچھتائیں گے، حسرت سے ہاتھ ملیں گے اور کہیں گے کاش ایک دفعہ واپس جا سکتے دنیا میں، ایک دفعہ پلٹتے، ہم بھی ان سے بیداری دکھاتے، ہم بھی ان کو جوتے مارتے، ہم بھی ان کے نعرے لگانے کی بجائے اور ان کو سر آنکھوں تو اٹھانے کی بجائے ان کی ایک دفعہ تو خوب خبر لیتے کہ یہ ہمیں کس رستے پہ لے دے. لیکن اس وقت واپسی نہیں ہے، اس وقت کوئی واپسی نہیں. اس لیے آج سنبھلنا ہوگا، آج اپنا فائدہ دیکھنا ہوگا، کسی کی خاطر اپنی آخرت خراب نہ کرے، کسی کی بھی خاطر، نہ میری خاطر نہ کسی اور کی خاطر، اپنی فکر خود کرے. اللہ نے جو عقل دی ہے، جو ضمیر دیا ہے، جو سمجھ دی ہے، اسے استعمال کر کے حق اور باطل کا فرق معلوم کیا کرے. ورنہ ہم لوگوں کا حال کیا ہوتا ہے، ایک جگہ بیٹھتے ہیں ان کی باتیں سنتے ان سے مروب ہو جاتے ہیں، کہیں اور جا کے بیٹھتے ہیں ان کی سنتے ادھر کے ہو جاتے ہیں، کہیں تیسری جگہ جاتے ہیں ان کی کہتے ہیں، ہمیں تو سب کچھ سچ لگتا ہے، سبھی ٹھیک لگتا ہے. نہیں، معیار کیا ہے، دین کی تعلیم کا معیار کیا ہے، دین کی تعلیم میں سٹینڈرڈ کیا ہے، دین کی تعلیم کا مقصد کیا ہے، دین کی یہ ساری ایکٹیویٹی ہونی کس کام کے لیے چاہیے، انسانوں کا بننے کے لیے نہیں، اداروں کا بننے کے لیے نہیں، جماعتوں کا بننے کے لیے نہیں، گروہوں کا بننے کے لیے نہیں، شخصیتوں کا بننے کے لیے نہیں، اللہ کا بننے کے لیے. جب تم ان کے سچے دل سے اپنے آپ کو پرکھ کے دیکھیے تو میرے اندر اللہ کا قرب کتنا بڑھ رہا ہے. اور اس کے بعد آپ دیکھیے کہ اللہ تعالیٰ اس بڑے لیڈر ہمارے دشمن سے ہمیں محتاط کر رہے ہیں کہ دیکھو اس کے قدموں کے پیچھے نہ چل پڑنا, وہ تمہارا کھلا دشمن ہے. وہ کس بات کا حکم دیتے ہیں؟ برائی اور بے حیائی کا. اور اللہ کے بارے میں بے سوچے سمجھے باتیں کرنے کا. تو بھٹکے ہوئے لیڈرز کی ایک بہت بڑی پہچان کیا ہے؟ کہ وہ نہ خود خدا کے بارے میں جانتے ہیں, نہ دین کا کوئی علم رکھتے ہیں, نہ سمجھ رکھتے ہیں, اور اللہ پر ناحق باتیں کرتے ہیں. اللہ تعالیٰ نے یہ کیوں کر دیا, یہ کس لیے کر دیا, اس کا کیا فائدہ, گویا انڈائریکٹلی وہ کیا کرتے ہیں, اللہ تعالیٰ سے لوگوں کو قریب کرنے کی بجائے دور کر دیتے ہیں. اور جب ایسے لوگوں سے کہا جاتا ہے اتبعوا ما انزل اللہ, یہ ہے اصل معیار. صحیح لیڈر کیا کہتا ہے؟ اتبعوا ما انزل اللہ, لوگوں اس کی پیروی کرو جو اللہ نے اتارا. قالوا, تو وہ لوگ کیا کہتے ہیں شیطان کے کندھے میں آ کے؟ بل نتبعوا ما الفینا علیہ آبانا, ہم تو اس کی پیروی کریں گے جس پر ہم نے اپنے باپ دادا کو پایا. اب آپ دیکھیں کہ دنیا کے کاموں میں تو ہم باپ دادا کی بات نہیں مانتے. کیا آپ وہی کپڑے پہنتے ہیں جو آپ کی دادی نانی پہنتی تھی؟ وہی کھانے پکاتی ہیں جو وہ پکاتی تھی؟ ویسے گھر سجاتی ہیں جیسے انہوں نے سجائے؟ صرف دین کے معاملے میں نانی دادی کی روایات کیوں؟ ہم سب ہم کہتے ہیں ہمارے گھروں میں ایسا ہی ہوتا چلا ہے. تو دین کے معاملے میں ہمیں یہ نہیں دیکھنا کہ ہمارے بڑے کیا کرتے رہے, کیا دیکھنا ہے؟ اتبعوا ما انزل اللہ, اس کی پیروی کرنی جو اللہ نے اتارا ہے. اللہ تعالیٰ پھر پوچھتے ہیں کیا یہ اپنے باپ دادا کی پیروی کریں گے, خائن کے باپ دادا نہ سمجھتے ہو نہ ہدایت یافتہ ہو. ہاں ان میں سمجھ کی کمی ہو یا ہدایت کی کمی ہو پھر بھی ان کے پیچھے چلیں گے. دین کے معاملے میں معیار باپ دادا نہیں ہوتے. ہاں وہ کتنے عقل مند کیوں نہ ہو, کتنے ہی دنیاوی اعتبار سے پڑھے لکھے کیوں نہ ہو, پھر اللہ تعالیٰ ایسے لوگوں کی ایک مثال بیان کرتے ہیں. یہ مثال کس کی ہے؟ ایسے لوگوں کی مثال ہے جو اپنی عقل سے کچھ کام نہیں لیتے اور آنکھیں بند کر کے باپ دادا کے پیچھے چلتے رہتے ہیں, اور حق سامنے آتا ہے تو اس کا انکار کر دیتے ہیں. ان کی مثال کیسے ہے؟ جیسے ایک شخص جب اس کو آواز دی جائے تو اس کو کچھ سمجھ میں نہ آئے کہ کہاں کیا جا رہا ہے. مثلاً دور سے کوئی آواز دے تو آپ کو ایک آواز تو آتی ہے لیکن یہ سمجھ نہیں آتی کہ میننگ کیا ہے اس بات کی. جیسے ایک گڈریا بھیڑ بکریوں کو آواز دیتا ہے تو وہ صرف آواز سنتے ہیں لیکن ان کو یہ نہیں پتا چلتا کہ وہ کیا رہا ہے. اسی لیے ان لوگوں کو کیا کہا گیا؟ سمن بکمن امیم. یہ آنکھیں بند کر کے آبا و اجداد کی تقلید کرنے والے, ان کے طریقوں کو فالو کرنے والے کیسے ہیں؟ سمن, حق کی آواز سن ہی نہیں سکتے. بکمن, حق ان کے منہ سے کبھی نکلتا ہی نہیں. امیم, حق نظر آتا ہی نہیں. فہم لا یعقلون, فہم لا یعقلون. ان کی سب سے بڑی کوتاہی کیا ہے؟ عقل سے کام نہیں لیتے. تو خلاصہ کیا ہے بات کا؟ ہمیں دین کے معاملے میں عقل استعمال کرنی ہے, اچھے برے کا فرق پہچاننا ہے, اس بات کو دیکھنا ہے کہ کون کہاں سے بول رہا ہے, اس کے مقاصد کیا ہیں, اس کے پیچھے غرض کیا ہے, گویا یہاں پر حق کو نہ پہچاننے والے کس کی طرح ہیں؟ بے عقل جانوروں کی طرح، جن کو ان کا چرواہا جب آواز دیتا ہے تو وہ بے سوچے سمجھے محض آوازوں کے حرکت کرتے رہتے. چلے چرواہے کو تو شاید آپ نے نہ کبھی دیکھا ہو، اگر کہیں راستے میں ریوڑ نظر آئے تو ضرور غور کیجئے اس پہ کہ وہ سر نیچے کر کے بس دوڑ رہی ہوتی دوڑ رہی ہوتی، جدھر سالی جا رہی تو ادھر ہی جا رہی ہوتی، جدھر سے آواز آتی ہے اس آواز کے پیچھے چل پڑتی. یہ نہیں تو اسے کہا کیا ہے، اس نے بھی نہیں بتا ہوتا کہ ابھی مجھے ذبح کرنے لے جا رہے ہیں یا کچھ کھلانے کو لے جا رہے ہیں. تو جیسے ایک جانور کو کوئی سمجھ نہیں ہوتی نا، آپ نے کبھی دیکھا ہوگا جو لوگ مرغیاں پالتے ہیں تو روزانہ ان کو دانا دینے کے لیے کیا کرتے ہیں، ایک مخصوص آواز نکالتے ہیں، مثلا آہ 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 کرتے ہیں، وہ سب آ جاتی. پھر میں نے یہ منظر بھی دیکھا کہ بسا وقت لوگ مرغی کو پکڑ کے ذبح کرنا چاہتے ہیں تو اس وقت ان کو دانا پھینکتے آ آ کرتے وہ آ جاتے ہیں، پکڑ لیتے ہیں تو جا کے ذبح کر دیتے ہیں. اب ان معصوم جانوروں کو کچھ پتا نہیں کہ اب ہمیں کس لیے بلایا جا رہا ہے، پکڑنے کے لیے دانا ڈالا جا رہا ہے یا بھوک مٹانے. تو بالکل اسی طرح کچھ لوگ دنیا کے لالچ میں ایسے مبتلا ہوتے ہیں کہ ہر دانا ڈالنے والے کے پیچھے چل پڑتے ہیں، یہ نہیں سوچتے کہ یہ کس لیے ڈال رہا ہے، پکڑ کے ختم کرنے کو، ذبح کرنے کو یا کسی ضرورت کی پورا کرنے کو، اس کی اپنی کوئی غرض ہے یا ہمارا کوئی فائدہ ہے. تو ہمیں کب تک بکریوں کی طرح زندگی بسر کرنا ہے کہ ہر بلانے والے کی آواز کے پیچھے بھاگ پڑے، کوئی اس کے پکارے ویلنٹائن ڈے منانا ہے تو ساری قوم بھاگ پڑے اس کے پیچھے، اور یہ بھی نہ پتا ہو کہ یہ کس لیے منایا جا رہا ہے. سب منا رہے ہیں، ہم بھی منا لیں، کیا فرق پڑتا ہے، اس طرح سے ہونے کی کیا ضرورت ہے. کب اس بات کو بھی آپ مائنڈ کرنا شروع کر دیں، پھول خریدنا کوئی بری بات ہے؟ تو غریب بچے بیچ رہے ہوتے ہیں، ان کی مدد ہی صحیح. بلون خریدنے میں کیا برائی ہے؟ ان غریب بچوں کا روزگار لگا ہوا ہے، چلے سال میں ان کو کچھ کھانے کو مل جائے گا. تو بات یہ ہے کہ ہمیں جو جس طرح بلاتا ہے ہم آنکھیں بند کر کے بس بھاگ پڑتے ہیں. ہاں ایک بات جو سمجھ میں نہیں آتی وہ کیا ہے، اتبعوا ما انزل اللہ، پیروی کرو اس کی جو اللہ نے اتارا ہے. وہ نہیں سمجھ میں آتا. اب آپ دیکھیں نا کہ ابھی تک جو قرآن پاک آپ نے پڑھا، ذرا اس کی ترتیب ملاحظہ کیجیے. پہلے تو تین گروہوں کا ذکر ہے، متقی، کافر، منافق. پھر اس کے بعد لوگوں کو اللہ تعالیٰ نے اپنی عبادت کے لیے حکم دیا، حضرت آدم علیہ السلام کی دنیا میں آنے کا واقعہ بتایا گیا، ایک انسان دنیا میں کیوں آیا، کیسے آیا. پھر اس کے بعد بنی اسرائیل کا ذکر آ جاتا ہے، بنی اسرائیل کے ذکر میں ان کی نافرمانیوں وغیرہ کا ذکر ہے. پھر ان کو نعمتیں یاد دلائی گئیں، پھر جب انہوں نے ان نعمتوں کی قدر نہ کی تو ان سے وہ نعمتیں لے لی گئیں، انہیں ذلت اور رسوائی سے دوچار کیا گیا. پھر حضرت ابراہیم علیہ السلام کا ذکر ہے کہ جنہوں نے اپنے رب کی طرف سے آنے والی ساری آزمائشوں کو خوش دلی سے قبول کیا، اللہ تعالیٰ نے ان کو امام بنایا، ان کے ہاتھوں اپنا گھر تعمیر کرایا اور ان کے ہاتھوں اس گھر کو آباد کروایا. اور پھر اس کے بعد اس گھر کو مسلمانوں کے لیے قبلہ بنایا گیا، اور پھر مرکز عبادت یا عبادت گاہ بنا کے سب کا رخ ادھر موڑا گیا، بنی اسرائیل سے امامت لے کے امت مسلمہ کو دی گئی. پھر اس کے بعد اب یہاں آپ دیکھیے کہ جب امامت ملی تو پھر اس کی ذمہ داریوں کا ذکر ہے، اور پھر اس راستے میں آنے والی مشکلات پہ صبر کا ذکر ہے، اور پھر حق کو بیان کرنے کی بات ہے. اس کے بعد پھر دوبارہ اللہ تعالیٰ کی ایک الہ ہونے کی بات، پھر اس پہ دلائل، پھر شرک کی تردید، اور شرک کی تردید کے بعد پہلا حکم کیا ہے، حلال کھاؤ. और पाक खाओ, साफ सुथरा खाओ। तो इससे क्या पता चलता है कि करने के कामों में सबसे पहला काम क्या हुआ, एक तरह से जैसे एक हुक्म के अंदाज में कहा जा रहा है ना, यानी अमली जिंदगी में। एक तो बहसियत उम्मत हमारी जिम्मेदारियां हैं, लेकिन अमली जिंदगी में हमें क्या सिखाया जा रहा है, अपने लुक्मे की तरफ तवज्जो करो, क्या खा रहे हो, कहाँ से कमा रहे हो, किस तरीके से ला रहे हो। आज की फिर असाइनमेंट और प्रैक्टिकल वर्क की अमली बात क्या होगी, आप में से हर एक जाकर अपनी अपनी बिलोंगिंग्स को देखे, जो भी कोई चीज आपके पास कहाँ से आई, जायज तरीके से आई ना जायज तरीके से। मसलन अगर आपका एक कमरा है घर में तो कमरे की हर चीज का जायजा लें, अगर एक अलमारी है तो एक अलमारी का जायजा लें, अगर एक छोटा सा बॉक्स है आपकी मिल्कियत, कुल मिल्कियत बस एक बॉक्स है, उसका जायजा लें, अपने स्कूल बैग का जायजा लें, इसमें से कौन सी चीज मेरी नहीं थी और मैंने चुरा के किसी की अपनी जेब में डाल ली, या कौन सी चीज किसी से जबरदस्ती ले ली, हथियार ली, या अगर आप एक पूरे घर के मालिक हैं तो सोचें किसी यतीम का छीना हुआ माल तो नहीं इसमें शामिल। हराम कमाई के जितने भी तरीके हैं उनमें से तो कोई चीज नहीं इसमें शामिल, क्योंकि बाकी इबादत तो बाद में होगी ना, पहले तो लुक्मा हलाल हो। आप देखें ना कि जब इंसान नमाज पढ़ता है तो क्या कहा जाता है, उसका कपड़ा पाक हो, उसका जिस्म पाक हो, वो जगह पाक हो। इसी तरह इबादतों के कबूल होने के लिए क्या जरूरी है कि जो कुछ खा रहा है वो साफ भी हो और पाक भी हो, तब जाके एक अच्छे इंसान बनेंगे। अब आप ये कहें कि हमारे इख्तियार में क्या है, हमारे या तो शोहर कमाते हैं या भाई कमाते हैं या बाप कमाते हैं, हमारे बस में क्या है। ठीक है, वो जो कमाते हैं उनको आसान तरीके से समझाने की जरूरत है, एहसास दिलाने की जरूरत है, लेकिन इस वक्त जो कुछ मेरे हाथ में है, मेरे पास है, जो मेरी मिल्कियत में है, मुझे देखना है कि वो कहाँ से आई। बाजू का ऐसा होता ना, मिलजुल के कुछ लोग रहते हैं, किसी को पेन उठाया वापस नहीं किया, पता भी है बस उसकी क्या जरूरत है वापस करने, किसी के खाने की बड़ी चीज देखी उठाई खा ली, क्या हुआ, इतना छोटा उसका दिल अगर मैं उसकी चीज खा लूं तो। उसके बाद अगर हॉस्टल में लोग इकट्ठे रहते हैं या कंबाइंड फैमिली सिस्टम में रहते हैं, ये कहीं भी इकट्ठे रहते हैं, ये इकट्ठे काम करते हैं, ये इकट्ठे बैठ के पढ़ते हैं, और न सिर्फ ये कि अपना बल्कि अपने बच्चों को भी चेक किया करें कि कोई भी चीज नाजायज तरीके से तो नहीं आई, किसी पे जुल्म ढा के तो नहीं आई। और जब आपको पता है कि आपकी नहीं तो फिर इबादतें कहां से कबूल होंगी। आप लिख रहे हैं कुरान पाक और जो कलम है वो किसी का चुराया हुआ है तो वो कलम भी लानत करता होगा ना, यल अनुहुमुल्लाइनून। बैग आपने चोरी के पैसों से लिया, उसमें बेशक कुरान पाक डाल के आप आए, आपका आना कबूल नहीं। तो अगर हमें पहला ही सबक न आया तो सारा किया कराया पानी फिर जाएगा, और कहां भाग के जा सकते हैं चोरियां करके और ज्यादतियां करके और दूसरों का माल लूट के, कहां जाएंगे, है भागने की कोई जगह। ज्यादा से ज्यादा आप कहेंगे चलो हम यहाँ से भाग जाते हैं, कल हम पढ़ने नहीं आएंगे तो बहुत सख्त बातें बताती है कि हमसे होती नहीं ना, हम कर सकते हैं कि हम पढ़ना छोड़ रहे हैं, छोड़ दें, इससे मसला हल हो जाएगा क्या, इससे हमारी निजात हो जाएगी, इससे हमारी बख्शिश हो जाएगी। नहीं, बुराई का एहसास तो हो, जब एहसास हो जाएगा फिर बचने की सूरतें भी अल्लाह ताला देगा, फिर अल्लाह से दुआ करें कि अल्लाह ताला हमें हराम से निकाल के हलाल रास्ता पे लाए। कोशिश होगी फिर बाकी आगे नेकी के काम होंगे। तो पहली चीज क्या है, पहला हुक्म यहाँ क्या है, हराम से बचना, हराम चीजों को छोड़ना, और न सिर्फ ये कि हराम को बल्कि साथ ही उसके सिर्फ हलाल की बात नहीं है बल्कि तैयब की बात भी है, وآخر دعوانا أن الحمد لله رب العالمين. سبحانك اللهم وبحمدك، نشهد أن لا إله إلا أنت، نستغفرك ونتوب إليك. والسلام عليكم ورحمة الله وبركاته.